नमस्कार। रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। आज मे एक अन्तर्राष्ट्रिय मजदूर दिवस। हरेक वर्ष मे एकमा विश्वभर मजदूरहरूको सेवा सुविधा र हकहितबारे समीक्षा एवं छलफल गर्ने गरिन्छ। सन् 1886 मे एकमा अमेरिकाको सिकागो शहरमा 8 घण्टा काम, 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जनको माग गर्दै मजदूरहरूले गरेको आन्दोलन सफल भएको सम्झनामा हरेक वर्ष मजदूर दिवस मनाउने गरिएको छ। नेपालमा विक्रम सम्बत 2003 सालमा विराटनगर जुट मिलमा मजदूर आन्दोलन भएपछि मे दिवस मनाउन थालिएको हो। सरकारले पछिल्लो समय मे दिवसका दिन सार्वजनिक विदा दिने गरेको छ। विश्व मजदूर दिवसका सन्दर्भमा आजको अन्तरसंवादमा हामी कुराकानी गर्नेछौं। कुराकानीमा हामीसँग दुईजना ट्रेड युनियन कर्मी कुराकानीका लागि सम्पर्कमा रहनुहुनेछ। पहिलो चरणमा हामीसँग हुनुहुन्छ अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिमखडा। अध्यक्षज्यू
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद हजुर।
आज मे एक हामी मजदूर दिवस मनाउँदैछौ। नेपालमा मजदूरहरूको पछिल्लो अवस्था कस्तो छ र यो समस्या मजदूरहरूका बारेमा विभिन्न बेलामा उठाइने गरेका समस्या समाधानमा सरकारका तर्फबाट पहल कसरी भइरहेको छ?
अब नेपालमा अहिले मजदूरहरूको अवस्था भूकम्प र यो बहत्तरको भूकम्पपछि जो COVID-19 को कारणले विश्वव्यापी असर पर्यो त्यसले नेपाल अछुतो रहन सकेन। अहिले नेपालको सन्दर्भमा यहाँले भन्नुभएको जस्तै मलाई लाग्छ आजभन्दा 134 वर्ष अगाडि जो अमेरिकाको सिकागो सहरमा भएको आन्दोलनले प्राप्त गरेका जो 8 घण्टा काम, 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जनको त्यो मुद्दा छ, त्यो नेपालको सन्दर्भमा आज पनि त्यो केही ठाउँभन्दा बाहेकका ठाउँहरूमा त्यो लागू हुन सकेको छैन। त्यसले म के भन्छु भन्दाखेरि आजभन्दा 134 वर्ष भन्दै पछाडि नेपालको श्रम आन्दोलनको सवालमा जस्तो मलाई कहिलेकाहीँ त्यो महसुस हुने गर्छ। तर हिजोको तुलनामा आजको दिनमा चाहिँ हामीले श्रम ऐन, नयाँ श्रम ऐन, नयाँ सामाजिक सुरक्षा ऐन ल्याइसकेपछिको अवस्थामा चाहिँ केही हदसम्म नेपालको श्रम बजार अलि सन्तुलित जस्तो हुने थियो, किनकि हुन गइरहेको थियो। हामीले सामाजिक सुरक्षा र श्रम ऐन ल्याइरहँदाखेरि जति धेरै सामाजिक सुरक्षा त्यति धेरै श्रम लचकता भनेर हामीले श्रम ऐनमा केही चाहिँ लचकता पनि चाहिँ ट्रेड युनियन कर्मीहरूले अप्नाएकै हो। तर त्यो श्रम ऐनमा अप्नाएको लचकता हामीले अहिले भन्ने गर्छौँ तपाईँ 145, 109 र 39 जो कटौती, सरुवा र जगेडा त्यो श्रम ऐनभित्र हिजो 2048 पनि नभएको दफा अहिले श्रम ऐन 2074 भयो। त्यो श्रम ऐन 2074 ती दफाहरू परिसकेपछि अहिले रोजगारदाताले चाहिँ जो श्रमिकलाई दिनपर्ने अधिकार जस्तै एकजना भए पनि नियुक्ति पत्र दिने भनेर दफा 11 छ, त्यो नियुक्ति पत्र, सामाजिक सुरक्षा, न्यूनतम वेतनतिर चाहिँ रोजगारदाताहरू नजाने र चाहिँ श्रम ऐनभित्र भएका चाहिँ जो मजदुर विरोधी दफाहरूलाई भटाभट कार्यान्वयन गरिरहने, उता सामाजिक सुरक्षालाई कार्यान्वयन नगर्ने, त्यो त्यसले गर्दाखेरि नेपालको श्रम बजार आज एकदम चाहिँ भनौँ न अस्थिर अवस्थामा अथवा अप्ठ्यारो अवस्थामा चाहिँ आज देखिन्छ।
जस्तो अब यो सन्दर्भमा सरकारका तर्फबाट बेला बेलामा प्रतिबद्धताहरू आउने गरेका छ कि मजदूरहरूको हकितको सन्दर्भ अथवा यहाँले उल्लेख गर्नुभयो जस्तो श्रम ऐनको पूर्ण कार्यान्वयनको सन्दर्भमा सरकार गम्भीर छ भनेर सरकारका तर्फबाट भएका प्रयासहरूलाई ट्रेड युनियनहरूले, ट्रेड युनियनका संस्थाहरू, यहाँहरू जस्तो संस्थाहरूले कसरी हेर्नु भएको छ?
सरकारले म त सिधै मैले भन्ने कुरा के हो भने सरकार जुनसुकै सरकार गए पनि मजदुरको पक्षमा सरकारले त्यति धेरै काम गरेको देखिँदैन। मजदुर किसान चाहे त्यो चाहिँ स्वदेशमा काम गर्ने हो, चाहे विदेशमा गएर चाहिँ प्रवासबाट रेमिटेन्स पठाउने श्रमिकहरू हो, त्यो श्रमिकहरूको पक्षमा राज्य गम्भीर भएको मैले पाउँदिन। अहिले मैले कुराकानी गरिरहँदाखेरि जस्तै सामाजिक सुरक्षा ऐन आयो, सबैको लागि सामाजिक सुरक्षा ऐन भनेर चाहिँ हामीले भनेका छौँ, तर निजी क्षेत्रलाई चाहिँ जो सरकारले चाहिँ सामाजिक सुरक्षा कार्यान्वयन गर्नुपर्छ भन्छ, तर सरकारको मातहतमा रहेका जो सरकारी कार्यालयहरू, सायद तपाईँकै रेडियो नेपालमा काम गर्ने अस्थायी करार मजदुरलाई पनि सरकारले त्यो सामाजिक सुरक्षा कोषमा भन्नु सूचीकरण गरेर चाहिँ त्यो योगदान गरेको छैन। चाहे त्यो सिंहदरबारभित्र मन्त्रालयहरूमा काम, सामाजिक सुरक्षा मन्त्रालयमा काम गर्ने चाहिँ श्रमिक त्यो सामाजिक सुरक्षाको दायरामा छैन भने अरूलाई चाहिँ के अरे यो ऐन लागू गर्नुपर्छ भन्ने सरकारलाई नैतिक चाहिँ भनौँ न हैसियत रहन्छ। त्यस कारण आज नेपालको सन्दर्भमा के हो भने ऐन बन्छ, कानुन बन्छ, तर सरकार त्यसलाई कानुनको पक्षमा जाँदैन। आज के हो भने सरकारलाई चाहिँ ट्याक्स चाहिएको छ, सरकार रोजगारदातासँग नजिक हुन्छ र चाहिँ श्रमिकलाई चाहिँ के हो त भने सरकारले त्यति धेरै चाहिँ प्राथमिकतामा पारेको आजको दिनमा चाहिँ मैले पाउँदिन। त्यस कारणले अहिले हामीले ट्रेड युनियनको हिसाबले सरकारलाई हामीले चाहिँ खबरदारी गर्ने कुरा के हो भने के ऐन बनाउनु हुँदैन, ऐन बनाउँदाखेरि दुवै पक्ष त्रिपक्षीय हिसाबले ऐन बन्छ, जब बलियोको लागि मात्रै ऐन होइन, बलियोको लागि मात्रै चाहिँ त्यो ऐन चयनको रूपमा हुने, जब गरी खाने श्रमिकहरू किसानहरू चाहिँ त्यो चाहिँ भनौँ न उनका पक्षमा भएका ऐनहरू कानुनहरू लागू नहुँदाखेरि चाहिँ अनब्यालेन्स हुने एउटा स्थितिमा गएको छ। अहिले तपाईँलाई थाहा छ खरिद ऐन चाहिँ हामीले चाहिँ यहाँलाई पनि थाहा छ, खरिद ऐन भनेको वस्तु किन्नको निम्ति खरिद ऐन हो, एउटा चाहिँ सामान किन्नको निम्ति एउटा गाडी किन्न गयो सरकारले भनेपछि त्यसमा घटी घटाउमा चाहिँ एउटा गाडी किन्ने हो, तर श्रमिक राख्दाखेरि होइन काममा श्रमिक राख्दा त श्रम ऐन छ, न्यूनतम वेतन छ, त्यसले तोकेका होइन विधा लगायतका सेवा सुविधा छ, तर खरिद ऐनमा गएर घटी घटाउमा गएर न्यूनतम वेतनभन्दा तल गएर सरकारको कार्यालयहरूले चाहिँ टेन्डर गरेर चाहिँ मजदुरलाई चाहिँ हायर गर्छन्। यस्तो अमानवीय तरिकाले पनि देश चल्छ, यस्तो अमानवीय तरिकाले चाहिँ समाज अगाडि बढ्छ। त्यस कारणले के हो भन्दाखेरि म त राजनीतिक पार्टी र अहिलेको सरकार र ब्युरोक्रेट्सका चाहिँ माथिल्लो तहका मान्छेहरू त संवेदनहीन जस्तो मैले देख्छु कतिपय सवालमा। आज तपाईँ टेली चाहिँ भन्नु रेडियो नेपालमा चाहिँ तपाईँ भन्नु बोलिरहनु भएको छ, त्यही टेलिकममा चाहिँ काम गर्ने मजदुरहरू चाहिँ आज चाहिँ निष्कासनमा परेका छन्। त्यस कारणले के हो भन्दाखेरि अहिले मैले राख्ने सवालमा चाहिँ नेपालको सन्दर्भमा नेपाल किन पछाडि पर्यो, पसिना बगाउनेहरूको चाहिँ श्रमको चाहिँ जब कदर हुँदैन, उनको श्रमको मूल्य प्राप्त हुँदैन, आज किन नेपालबाट चाहिँ सबै भौतारिँदै खाडीतिर पसिरहेका छन्, आज खाडीका चाहिँ होइन चाहिँ मलेसिया कतार र चाहिँ दुबई लगायतका गल्फ कन्ट्री किन बनाउँदैछन्, नेपाल किन बनेको छैन, यो कुरा राजनीतिक पार्टीका नेताहरू र चाहिँ यो देशको सरकारले यो देशका ब्युरोक्रेटका चाहिँ उपल्लो तहका चाहिँ होइन हाकिमहरूले चाहिँ कहिले सोच्ने हो यो देश कहिले बन्छ। त्यस कारणले हाम्रो यो प्रश्न चाहिँ आजको दिनमा सरकार र चाहिँ ब्युरोक्रेटका चाहिँ मान्छेहरू र राजनीतिक पार्टीका चाहिँ नेताहरूसँग हो। त्यस कारणले के हो त भन्दाखेरि यो विषयलाई गम्भीरतापूर्वक आजको दिनमा तपाईँ हामीले उठाउनु पर्छ।
जस्तो अब यहाँहरू पनि कुनै राजनीतिक दलसँग निकटता राख्नुहुन्छ र त्यो राजनीतिक दल अहिले सरकारमा पनि छ, यहाँहरूको सरकारका प्रतिनिधिहरूसँग पनि छलफलहरू हुन्छ, के यस्ता विषयमा यहाँहरूले ती फोरमहरूमा ती मञ्चहरूमा छलफल गर्नुभएको छैन अथवा सरकारले यहाँको कुरा सुन्दैन भनेर जुन यहाँले भन्नुभयो, के यहाँहरूले राख्दा पनि त्यो त्यसको सुनवाई नभएको हो?
यो चाहिँ जस्तै म एउटा दलसँग आबद्ध छु यो कुरा सत्य हो, होइन हिजो म प्रदेशको सांसद पनि थिएँ, मैले सदनमा पनि यो विषय यी विषयहरूलाई मैले जोरदार ढङ्गले उठाएँ, अहिले म एउटा दलसँग आबद्ध छु यो कुरा सत्य हो। तर अहिले के हो त भन्दाखेरि हामीले चाहिँ यो चुनावी प्रतिबद्धता पत्र भन्थ्यो त्यसमा पनि हामीले श्रमिकका विषयवस्तुहरूलाई चाहिँ गम्भीरतापूर्वक चाहिँ हामीले राख्न लगायौँ र अहिले पनि हामीले सम्माननीय प्रधानमन्त्री जो पुष्पकमल दाहाल चाहिँ प्रचण्ड हुनुहुन्छ उहाँसँग हाम्रो अपेक्षा छ, किनकि उनी उहाँ चाहिँ एउटा चाहिँ होइन जनयुद्ध जनआन्दोलनको एउटा कमान्डरको रूपमा पनि होइन चाहिँ उहाँ स्थापित हुनुहुन्छ, उहाँले सबै वर्ग क्षेत्र र लिङ्गको चाहिँ भावनालाई समेट्ने जो चाहिँ होइन प्रतिबद्धता पनि गर्नुभयो, होइन संविधान निर्माण पनि गर्नुभयो र आज उहाँ सरकारमा हुनुहुन्छ। त्यस कारणले नेपालको श्रमिकहरूले उहाँप्रति धेरै अपेक्षा गरेको छ, सरकारप्रति अपेक्षा गरेको छ, तर मेरै कुराकानी गर्नुहुन्छ भने म आजको दिनमा ट्रेड युनियनको एउटा नेतृत्वको हिसाबले म राजनीतिक पार्टीभन्दा माथि उठेर होइन मेरो म आबद्ध भएको पार्टीले मेरो नेतृत्वले चाहिँ श्रमिकहरूको पक्षमा चाहिँ जो चाहिँ काम गर्नुभयो उहाँहरूलाई मैले चाहिँ भनौँ न चाहिँ सलाम गर्छु, उहाँलाई धन्यवाद दिन्छु, होइन उहाँहरूलाई चाहिँ मैले चाहिँ नेतृत्व मान्छु। यदि श्रमिकको पक्षमा काम गर्नु भएन भने म यो कुनै दल विशेषभन्दा माथि उठेर श्रमिकको पक्षमा म बोल्ने र म लड्ने कुरामा म चाहिँ मेरो सङ्गठन र म पछि हट्ने छैन।
धन्यवाद सिम खडाज्यू।
हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिमखडा। मे दिवसका दिन नेपालमा मजदुरहरूको पछिल्लो अवस्था, सरकारका तर्फबाट भइरहेका प्रयास र ट्रेड युनियनका तर्फबाट उहाँहरूले गरिरहनुभएको प्रयासका बारेमा अन्तरसंवादमा कुराकानी गर्दै, त्यसै गरी अब हामी दोस्रो चरणमा छौं। दोस्रो चरणमा हामी नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरसँग कुराकानी गर्नेछौं। मे एकका अवसरमा आज विश्वभर मजदूर हकी र सेवा सुविधाबारे समीक्षा एवं छलफल भइरहेको छ। नेपाल सरकारले 2064 साल यता मे एकका अवसरमा सार्वजनिक विदा पनि दिएको छ। मे एकका सन्दर्भमा आजको अन्तर्सम्वाद केन्द्रित गरिरहेका छौं। हामीसँग दोस्रो चरणमा वार्ताका लागि हुनुहुन्छ नेपाल ट्रिब्युन कांग्रेसका महासचिव योगेन्द्र कुँवर। महासचिवज्यू स्वागत छ यहाँलाई। हजुर, अब आज मे एक नेपालमा मजदूरहरूको अवस्था कस्तो छ? 2003 सालमा विराटनगरमा मजदूर आन्दोलन शुरू भएदेखि नेपालमा पनि मजदूरको आन्दोलनको विषय र मजदूरहरूको आन्दोलनलाई सरकारका तर्फबाट या व्यवस्थापनका तर्फबाट सम्बोधन गर्ने विषय चलिरहेको छ। आजसम्म पनि त्यो चरणहरू चलि नै रहेका छन्। पछिल्लो समयमा आइपुग्दा नेपालमा मजदूरहरूको अवस्था, मजदूरहरूको अभियान कस्तो छ? यहाँहरूले यो लामो इतिहासको बोकेको ट्रेड युनियन काँग्रेसको प्रतिनिधि हुनुहुन्छ, यहाँ महासचिव हुनुहुन्छ।
धन्यवाद। सबभन्दा पहिला त म यो श्रमिक एकता अनि सद्भावना र एकीकृतताको प्रतीकको रूपमा आज विश्वभर 134 अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। त्यस अवसरमा म देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण श्रमजीवीहरूमा यही रेडियो नेपाल मार्फत हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु र आगामी दिन सामाजिक न्याय र सामाजिक शान्तिका हिसाबले र सद्भावको हिसाबले म उपलब्धिमूलक होस् भन्ने कामना गर्दछु। वास्तवमा अब 2003 सालमा नेपालमा ट्रेड युनियन आन्दोलन सुरु भए तापनि यसले गति प्राप्त गरेको चाहिँ 2046 सालको जनआन्दोलनपछि मात्र हो र करिबन हामी 77 वर्ष चाहिँ नेपालमा हामीले यो श्रमिक आन्दोलनमा हामीले गुजारिसकेको अवस्थाहरू छ र यसबीचमा हामीले धेरै पूर्वाधारहरू श्रमिक आन्दोलनका सन्दर्भमा हामीले श्रमजीवीहरूका सन्दर्भमा धेरै पूर्वाधारहरू हामीले तयार गरेका छौँ, धेरै कानुनहरू बनाएका छौँ, धेरै नीति निर्माणहरू गरिरहेका छौँ र धेरै खालका नयाँ व्यवस्थाहरू गरिरहेका छौँ। अहिले पछिल्लो चरणमा हामीले सबैका लागि सामाजिक सुरक्षा भन्ने हिसाबले हामी अनौपचारिक तथा स्वरोजगार श्रमिक र वैश्विक रोजगारमा काम गर्ने श्रमिकहरूको तहसम्म पनि हामी पुग्न गइरहेका छौँ। यस अर्थमा हामीले धेरै गरेका छौँ, गर्न कोसिस गरिरहेका छौँ तर आशातीत रूपमा र अहिले जुन एक्सपेक्टेसनहरू बढिरहेको छ र जुन किसिमको चाहिँ श्रमजीवीहरूका दयनीय जुन समस्याहरू बढ्दै गएको छ ती समस्याहरूलाई हामीले पूर्ण रूपले सम्बोधन गर्न सकिरहेको अवस्थाहरू भने छैन।
जस्तो यी सवालहरू छन्, यी सवालहरूका बारेमा हरेक वर्ष मे एकमा औपचारिक रूपमा र अन्य दिनहरूमा पनि यहाँहरूका तर्फबाट या सम्बन्धित उद्योगहरूमा, सम्बन्धित क्षेत्रहरूमा, सम्बन्धित कार्यालयहरूमा व्यवस्थापन र मजदूरहरूका नियमित जसो छलफलहरू, वार्ताहरू भइरहेका हुन्छन्। यी वार्ताहरू, छलफलहरूका सन्दर्भमा जसरी कानूनहरू पछिल्लो समयमा बनेर आयो, 2016 सालमा 15 सालमा सरकार आएपछि केही कानूनहरू बन्यो र यो कानून बन्ने क्रम अहिले पनि जारी छ। पछिल्लो श्रम ऐनले पनि कतिपय कुराहरूलाई दायरा फराकिलो पारेको छ। कतिको सम्बोधन भएको छ, कतिको कार्यान्वयन भएको छ यी चाहिँ कानूनी रूपमा यी सवालहरू?
अहिले यो मजदुर दिवसको नारा देयर इज नो पिस विदाउट सोसियल जस्टिस भनेको छ। सामाजिक न्याय बिना सामाजिक शान्ति कायम हुन सक्दैन, शान्ति बिना विकास र विकास बिना रोजगारी सम्भव छैन र हामी त्यस कारणले गर्दाखेरि यो अहिले समग्र चाहिँ अवस्था बेरोजगारीको अवस्था रहेछ र दुईटा कारणले हामीले कानुनहरू त बनायौँ र श्रम मापदण्डहरू हामीले तय गर्यौँ आयोगको कन्भेन्सनहरूको आधारमा, अन्तर्राष्ट्रिय जुन ट्रिटीहरूको आधारमा हामीले यो जुन बनाएका छौँ तर त्यो मापदण्डहरू जुन महासन्धिहरू र नेपालको संविधानले तय गरेका र कानुनले तय गरेका कतिपय नीतिगत व्यवस्थाहरू कार्यान्वयन पूर्ण कार्यान्वयनको अवस्थाहरूमा रहेका छैन। त्यसको लागि दुईटा कुरा बाधा रहेछ। एउटा कुरा चाहिँ कानुनलाई पूर्ण रूपले लागू गर्नको लागि सरकार स्ट्रङ हुनु पर्दो रहेछ र समग्र नेपालमा लामो समयदेखि एउटा बलियो सरकार बनाउन सकेको अवस्था छ र सरकारदेखि जब डर पैदा हुँदैन तब कानुन लागू हुँदो रहेछ एउटा पक्ष। दोस्रो पक्ष
ट्रेड युनियन हो कानुन लागू गराउनको लागि एउटा दबाब सृजना गर्ने समूह भनेको र ट्रेड युनियनहरूको पनि जुन रूपमा हामी विस्तार हुनुपर्थ्यो जुन ढङ्गले हामी सङ्गठित हुनुपर्थ्यो र त्यो ढङ्गले हामी सङ्गठित हुन सकिरहेको छैनौँ. हाम्रो दायरा सङ्गठनको दायरा पनि त्यति फराकिलो हुन सकेन र जहाँ जहाँ ट्रेड युनियनको उपस्थिति छ त्यहाँ केही हदसम्म कानुनहरू लागू भइरहेको अवस्थाहरू मापदण्डहरू लागू भइरहेको अवस्थाहरू छ तर जहाँ ट्रेड युनियनको उपस्थित छैन त्यहाँ चाहिँ त्यो लागू नभइरहेको अवस्था छ. तेस्रो कुरो चाहिँ के रहेछ भने सबभन्दा मुख्य कुरो बेरोजगारी. बेरोजगारी जब बढ्छ जन अब अहिले कोभिडको कारणले अहिले युक्रेन रसिया युद्धको कारणले गर्दाखेरि जुन किसिमको आर्थिक मन्दीहरू भइरहेको छ अब ग्लोबल वार्मिङ लगायतका विभिन्न खालका समस्याहरू छ र यी सबै समस्याहरूमा चाहे महामारी होस् चाहे द्वन्द्व होस् सबभन्दा बढी पीडित हुने वर्ग भनेको श्रमिकहरू नै हुँदो रहेछ र अहिले जुन झन् बेरोजगारीको समस्याहरू अत्यधिक बढेको अवस्थाहरू छ र जब बेरोजगारीको समस्या बढ्छ भने त्यहाँ जुन के अरे सप्लाई जब छ के भने श्रमको श्रमिकको सप्लाई बढी हुन्छ र डिमान्ड कम हुन्छ भने अनि त्यहाँ कानुनहरू चाहिँ मर्दो रहेछ त्यहाँ चाहिँ नीतिहरू मर्दो रहेछ र उनीहरू चाहिँ न्यूनतम पारिश्रमिक बिना नै सोसल सेक्युरिटी बिना नै अथवा सुरक्षित कार्यस्थलको पूर्वाधार बिना नै उनीहरू जब काम गर्न तयार भइदिन्छ त्यति बेला के हुन्छ भने सरकार ट्रेड युनियन र ले पनि केही गर्न सक्ने अवस्थाहरू हुँदो रहन्छ र जहाँसम्म अब रोजगारदाताहरूको विषय छ र नेपालको सन्दर्भ भन्नुपर्दाखेरि रोजगारदाताहरू पनि जति जे जति चाहिँ कानुन लागू गर्नुपर्ने र त्यो चाहिँ एउटा उहाँहरूको एउटा नैतिक बाध्यता पनि हो र त्यो कुरामा पनि त्यति इमान्दार हामी देखिँदैनौँ. केही ठुला र मल्टिनेसनल कम्पनीहरू बाहेक अधिकांशले त्यो खालको चाहिँ न्यूनतम पूर्वाधारहरू पनि पुरा नगरेको सकेसम्म चाहिँ उहाँहरू चाहिँ के अरे सबै मेसिनमा प्रविधिमा लाइनमा लगानी गर्न चाहने तर जब श्रमिकलाई अर्थात् कुनैलाई चाहिँ केही लगानी गर्नु पर्यो भने त्यसलाई चाहिँ खर्च सम्झने खालको किसिमको प्रवृत्ति जुन छ त्यसले गर्दाखेरि पनि यो खालको समस्याहरू आइरहेको छ.
जस्तो अब पछिल्ला वार्ताहरू भनौँ छलफलहरू सरकारका प्रतिनिधिहरू र यहाँहरूका बीचमा भइ नै रहन्छन्. अब यी वार्ताहरू छलफलहरूमा यी कानूनहरूको कार्यान्वयनको सन्दर्भमा पनि पक्कै यहाँहरूले आवाजहरू उठाउनुहुन्छ होला र कतिपय ठाउँहरूमा आन्दोलनहरू पनि भइरहेको छ. हामीले अहिले केही बेर अगाडि मात्रै कुराकानी गरिरहेका थियौं सत्तारूढ माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्षसँग. उहाँ पूर्ण रूपमा असन्तुष्ट हुनुहुन्छ कि मजदूरहरूको सवाल जब सरकारमा हुँदैन प्रतिपक्षमा बस्छ या आन्दोलनमा चाहिँ मजदूरहरू आवश्यक पर्छ दलहरूले प्रयोग गर्छन् जब सरकारमा जान्छ सरकारका तर्फबाट हुनुपर्ने कामहरू हुँदैन भनेर यसले असन्तुष्टि बढ्दै गएको सन्दर्भ उहाँले जोड्नुभयो. अब गर्न पर्ने कुरा गर्न सक्ने कुराहरूमा पनि दलहरूका तर्फबाट हुनुपर्ने जति प्रयासहरू नभएको हो. यहाँ पनि काँग्रेस निकट ट्रेड युनियन महासंघ ट्रेड युनियनमा हुनुहुन्छ ट्रेड युनियन काँग्रेसको महासचिव हुनुहुन्छ.
निश्चित रूपमा तपाईँले अत्यन्त सान्दर्भिक प्रश्न उठाउनुभयो. वास्तवमा हामी श्रमिकहरूप्रति यो मुलुकको राज्य म भन्छु सरकार र सरकार चलाउने ठूला राजनीतिक दलहरू तुलनात्मक रूपमा जति संवेदनशील हुनुपर्ने हो गम्भीर हुनुपर्ने हो त्यो गम्भीर भएको देखिँदैन. संविधानले हामी समाजवादी अर्थव्यवस्थाको कल्पना गरेको छ. प्रत्येक पार्टीहरूको ठुला पार्टीहरूको मेनिफेस्टोमा गयो भने समाजवाद उन्मुख अर्थव्यवस्थाका कुराहरू गर्छन् तर समाजवादको न्यूनतम पूर्वाधार भनेको यो मुलुकको ट्रेड युनियन आन्दोलन श्रम आन्दोलन नै हो सहकारी आन्दोलन नै हो. तर समग्रमा तपाईँ नीतिगत व्यवस्थाहरू हेर्ने हो भने यो मुलुकको चाहिँ श्रम आन्दोलन सहकारी आन्दोलनहरू चाहिँ उपेक्षित छ र त्यस कारणले गर्दाखेरि र खास गरिकन के अरे श्रमिकहरूलाई ठुला पार्टीहरूले श्रम सङ्गठनहरूलाई चाहिँ प्रयोग गर्ने गरेको मात्र पाइन्छ. खास गरिकन चाहिँ राजनीतिक जुन किसिमका परिवर्तनका अवस्थामा राजनीतिक परिवर्तनहरू गर्ने सन्दर्भमा आन्दोलनहरूका सन्दर्भमा प्रयोगहरू गर्ने र पछि चाहिँ उनीहरूका मुद्दाहरूलाई उपेक्षा गर्ने गरेको पाइन्छ. किनकि हामीले खास गरिकन राज्यका जुन कार्यक्रमहरू राज्यका नीतिहरूमा हामी समाजवादतर्फका खास गरिकन त्यो खालका कार्यक्रमहरू त्यो खालका चाहिँ प्रोग्रामहरू हामी पाउँदैनौँ. त्यसका लागि हामी निरन्तर आवाजहरू उठाइरहेका छौँ तर त्यो आवाज पनि लाई पनि अलिकति व्यवस्था भइरहेको अवस्थाहरू छ र हामी चाहिरहेका छौँ ट्रेड युनियनहरूलाई चाहिँ यिनीहरूले चाहिँ अलिकति हडताल गर्छन् यिनीहरूले चाहिँ अलिकति बढी द्वन्द्व सिर्जना गर्छन् भनेर हामीले के भने पछिल्ला चरणमा हामीले के भने दबाब प्रेसर र द्वन्द्वका कामहरूलाई अलिकति डायलगमा हामीले परिणत गर्यौँ, अलिकति समाजमा सामाजिक संवादकै आधारमा यी कुराहरू पुरा गर्छौँ भन्ने, तर कता कता राज्यले यसलाई कमजोरीको रूपमा लिएको, जुन किसिमको हाम्रो जुन एउटा भद्रता भद्रपन एउटा शिष्टतालाई चाहिँ राज्यले कमजोरीको रूपमा लिएको हो कि, र अब हामीले फेरि दबावै सिर्जना गर्नुपर्ने हो कि, अलिकति सङ्घर्षकै कार्यक्रम ल्याउनु पर्ने हो कि भन्ने हामीलाई लागेको छ। र त्यस अर्थमा अब हामी नेपाल ट्रेड युनियन कङ्ग्रेस, हामी अहिले जेठ 12-13-14 काठमाडौँमा हामी राष्ट्रिय महाधिवेशन गर्दैछौँ, 7 राष्ट्रिय महाधिवेशन, र भर्खरै हामीले एउटा नीति सम्मेलन पनि गऱ्यौँ, र त्यो सम्मेलनले के कतिपय मुद्दाहरू र कतिपय कार्यक्रमहरू तय गरेको छ, र त्यस दिशामा हामीहरू चाहिँ अगाडि बढ्नुपर्छ कि भन्ने फेरि उसमा पुगे निष्कर्षमा पुगेका छौँ।
जस्तो अब अहिले अर्थतन्त्र जर्जर अवस्थामा छ, रोजगारीको सन्दर्भ यहाँले अघि नै उल्लेख गरिसक्नुभयो, स्वरोजगारको सन्दर्भ पनि त्यति सही ढंगले अगाडि बढ्न सकेको छैन, हाम्रो उत्पादनको अवस्था नै निराशाजनक छ। अब अहिले भनौँ न एउटा हिसाबको सामूहिक प्रयास गर्नुपर्ने, सामूहिक त्याग गर्नुपर्ने सन्दर्भहरू पनि देखिएको छ। अब एउटा पुस्ताले त्याग नगरेसम्म मुलुक नबन्ला अथवा बन्न नसक्ला भन्ने खालका धारणाहरू विज्ञहरू र केही राजनीतिक बुद्धिजीवीहरूबाट आइरहेको छ। यसका सन्दर्भमा मजदूरहरूले जसरी हिजोको एउटा ऐतिहासिक खालको भूमिकाहरू छ, मजदूरहरूको एउटा सम्मानपूर्वक भूमिकाहरू छ, अत्यन्तै चाहिँ भनौँ न ती स्मरण गर्नुपर्ने स्मरण लायक भूमिकाहरू छन्, अब आजका दिनमा यो मुलुकका लागि योगदान गर्ने सन्दर्भमा कसरी अगाडि बढ्न सकिन्छ होला, आजको दिनले त्यतातिर कसरी प्रेरित गर्छ होला?
एकदमै महत्वपूर्ण विषय उठाउनुभयो। म के भन्छु भने हामीले 46 सालमा जनआन्दोलन गर्यौँ राजनीतिक परिवर्तनको लागि, राजनीतिक रूपान्तरणको लागि, र त्यसमा श्रमिकहरू पेसाकर्मीहरू कर्मचारीहरूको ठूलो योगदान रह्यो, र हामीलाई त्यो राजनीतिक परिवर्तनले पुगेन। हामीले 62-63 फेरि हामीले अर्को राजनीतिक आन्दोलन भयो, जुन किसिमको लोकतान्त्रिक आन्दोलन, र त्यसले थप परिवर्तनका आधारहरू तय गर्यो, र हामी एउटा सङ्घीय गणतान्त्रात्मक एउटा अवस्थामा हामी पुग्यौँ। तर वास्तवमा के छ भने हामीले राजनीतिक र सामाजिक आन्दोलन गरेर सामाजिक पूर्वाधार र राजनीतिक पूर्वाधार त बनायो, धेरै खालका रूपान्तरण गर्यौँ, तर वास्तवमा यो मुलुकले आर्थिक रूपान्तरण गर्न सकेन। र सर्वमान्य नेता गणेशमान सिंहले भनेको कुरा म सम्झन्छु, 2046 सालको लगत्तै पछि आन्दोलनपछि उहाँले भन्नुभयो, अब यो मुलुकमा राजनीतिक आन्दोलन अब क्रान्ति गर्नु पर्दैन, अब हाम्रो सम्पूर्ण दृष्टि आर्थिक क्रान्तितर्फ उन्मुख हुनुपर्छ भन्नुभएको थियो। आर्थिक क्रान्तिको तर्फ चाहिँ उन्मुख हुनुपर्ने भन्ने सन्दर्भमा र विभिन्न खालका अवरोधहरू भयो, राजनीतिक जुन किसिमका अस्थिरता र त्यसपछिको बीचको जुन आन्दोलन, 10 वर्ष जुन जनयुद्ध र त्यसपछिको यो जुन लामो संक्रमण काल र जुन एउटा राजनीतिक चरम राजनीतिक अस्थिरताको जुन अवस्थाले हामी थप एउटा सङ्कटतर्फ उन्मुख भइरहेका छौँ। यहाँले भन्नुभयो यस्तै, अहिले विश्व नै आर्थिक एउटा सङ्कट र मन्दीतर्फ उन्मुख भइरहेको छ, तर हाम्रो यहाँको जुन हामी समग्रको म भन्छु नेतृत्वदेखि सबै उसको हाम्रा आचरण, हाम्रा व्यवहारहरू चाहिँ हाम्रो परिवर्तन भइरहेको अवस्थाहरू छैन, र हामीले
परिवर्तन गर्नु पर्यो।
हाम्रा खर्चहरू अत्यधिक बढिरहेको अवस्थाहरू छ, त्यस कारणले गर्दाखेरि नीतिमा परिवर्तन गर्यो हामीले, तर हामीले हाम्रो व्यवहार र आचरणमा हामीले परिवर्तन गर्न सक्छौँ।
महासचिवज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर हस् ल, मलाई पनि यो अवसर दिनुभएकोमा पुनः धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवर, उहाँ र नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिमखलासँग मे एकका सन्दर्भमा कुराकानी गर्यौं। प्राविधिक मित्र पराग पोखरेल सहित सन्तोष रेग्मी बिदा हुन्छु। हवस् त, नमस्कार।